यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाढ़ीमा परि मृत्यु भएकाको परिवारलाई सरकारले 2 लाखका दरले राहत उपलब्ध गराउने। हिमताल फुटेर लेन्दे र केरूङ खोलामा अचानक बाढ़ी आएको प्रारम्भिक अनुमान। देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबानबाट भएको क्षति र विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। संवैधानिक परिषद सम्बन्धी विधेयक संघीय संसदका दुवै सदनबाट पारित। आज गुरू पूर्णिमा पर्व, शिक्षा दिने गुरूजन प्रति सम्मान भाव प्रकट गरी मनाइदै आजै व्यास जयन्ती पनि। र गाजामा युद्ध विराम गर्न अमेरिका र कतारको पहलमा वार्ता जारी, 10 जना इजरायली बन्धक छोड्न हमास सहमत।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले हालै रसुवा जिल्लामा आएको बाढ़ीमा परि मृत्यु हुनेका परिवारलाई राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा आएको बाढ़ी तथा क्षतिबारे जानकारी दिन हिजो आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले बाढ़ीमा परि मृत्यु हुनेको परिवारलाई 2 लाखका दरले राहत रकम उपलब्ध गराइने र घाइतेहरूको स्वास्थ्य मन्त्रालय मार्फत उपचारको व्यवस्था मिलाइने विपद कार्यकारी परिषदले निर्णय गरेको बताउनुभयो। हिजो बसेको विपद कार्यकारी परिषदको बैठकले नेपाल चीन जोड्ने मितेरी पुलको पुननिर्माण तथा संचालनका लागि पुनः चीन सरकारसँग अनुरोध गर्ने र क्षति पुगेको अन्य पूर्वाधारहरूको सम्बन्धित मन्त्रालय मार्फत पुननिर्माणको कार्य तत्काल अघि बढ़ाउने निर्णय गरेको पनि प्रमुख भट्टले जानकारी दिनुभयो।
हराउनु भएको छ तिनीहरूको तत्काल खोजी उद्धार अझै बढाउने निर्णय गरेको छ। आज पनि हाम्रो सबै सुरक्षाकर्मीको टोली परिचालित छ। तिनीहरूको चाइना र नेपालको बीचको महत्वपूर्ण नाका भएकोले यसलाई तत्कालै सुचारू गरेर व्यापारदेखि लिएर सबै कुरा जोडिएको छ। त्यो गर्नका लागि त्यहाँ सड़क जुन बनिरहेको छ त्यो पहिलेदेखि चाइना के मदतमा बनिरहेको हुनाले र पुल र त्यसको लागि चीन सुन अनुरोध गर्ने भन्ने निर्णय भएको छ र अरू पूर्वाधारको मर्मत र सञ्चालन गर्नुपर्नेछ छिटै। जस जसको संरचना हो जस्तो क्षतिग्रस्त भन्सार पनि अलिक क्षति भएको छ, त्यसै गरी तपाईँको जलविद्युत आयोजनामा क्षति छ, अरू पूर्वाधारमा पनि क्षति भएको हुनाले त्यही सम्बन्धित मन्त्रालयले तत्काल चाहिँ ती क्षति भएका संरचनालाई पुनर्निर्माण र पुनर्स्थापित गरेर चलाउने भन्ने निर्णय भएको छ।
कार्यकारी प्रमुख भट्टले बाढ़ीको कारण पहिचान गर्न विस्तृत अध्ययन गर्ने, भविष्यमा पूर्व सूचना र पूर्व तयारी सुनिश्चित गर्न चीनसँग आवश्यक समन्वय गर्ने पनि बताउनुभयो। पत्रकार भेटघाटमा रसुवा बाढ़ीमा परि 9 जनाको मृत्यु, 19 जना बेपत्ता र 1 जना घाइते रहेको र बाढ़ीले 24 वटा कन्टेनर ट्रक, 35 वटा विद्युतीय बस बगाउनुका साथै चीनसँग जोड़ने महत्वपूर्ण 2 पुलमा क्षति पुगेको जानकारी दिइएको छ। हालसम्म बाढ़ीमा परेका 57 जनाको सुरक्षाकर्मी परिचालनद्वारा र 31 जनाको हेलिकप्टर मार्फत आपतकालीन उद्धार गरिएको छ। यस्तै असार 24 गते बिहान रसुवाको लेन्दे र केरूङ खोलामा अचानक आएको बाढ़ी कुनै भारी वर्षाले नभई हिमताल फुट्नुको कारण भएको प्रारम्भिक अनुमानले देखाएको पनि प्राधिकरणले जनाएको छ। गृहमन्त्री रमेश लेखकले यही असार 24 गते रसुवा जिल्लाको नेपाल र चीनको सीमा क्षेत्र हुँदै बग्ने लेन्दे खोलामा गएको बाढ़ीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिबारे हिजो प्रतिनिधि सभामा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न समयमा उठेका सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले बाढ़ीका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर 2 ठूलो क्षति पुगेको र हालसम्म 19 जना पत्ता भएको जानकारी दिनुभयो।
हालसम्म 2 जना नेपाल प्रहरी, 11 जना सर्वसाधारण नेपाली एवं 6 जना चिनिया नागरिक सहित 19 जना बेपत्ता भएको अवस्था छ। नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, आवत जावत पूर्ण रूपमा बन्द भएको छ। सड़क खण्डमा बाढीको कारण सड़क चर्किन जाँदा स्याप्रु बेसीदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ। हालसम्म प्राप्त जानकारी अनुसार सुक्का बन्दरगाहमा भन्सार जाँचपासका लागि राखिएका 23 मालवाहक कन्टेनर ट्रक, 35 विद्युतीय गाड़ी र 6 सिनो ट्रकलाई बाढीले बगाएको जानकारी प्राप्त भएको छ।
मन्त्री लेखकले बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनातर्फ 75 नेपाल प्रहरीतर्फ 368 र सशस्त्र प्रहरी बलतर्फ 239 गरी 682 सुरक्षाकर्मी खटिएको बताउनुभयो। उहाँले बाढ़ीबाट रसुवागढ़ी हाइड्रो पावरको ड्याममा क्षति भएको, त्रिशुली 3D प्रोजेक्ट बगाएको र संयुक्त सुक्खा बन्दरगाह जाँच चौकीको पनि अधिकांश भाग बगाएको, त्यहाँ रहेका सवारी साधनहरू पनि बगाएको र अन्य थप क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो। मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको र अवलोकन पश्चात प्रधानमन्त्रीको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसी विभिन्न राहत उद्धार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएको बताउनुभयो। गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद सम्बन्धी समय समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकले उल्लेख गर्नुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका 2077 व्यवस्था अनुसार कृषकलाई अनुदानमा मलखाद उपलब्ध गराउँदै आएको बताउनु भएको छ। मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय बजारमा मलको निरन्तर मूल्य वृद्धि हुनु, मल उत्पादकहरूबाट बेला बेलामा मलको निकासी बन्द हुनु तथा रसिया युक्रेन युद्धका कारण रासायनिक मल आपूर्तिमा कठिनाई आइरहेको बताउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक 2079 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षा मन्त्री मानवीर राईले संशोधन उपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि सो संशोधन बहुमतले स्वीकृत गरेको हो। सो विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि यही असार 24 गते प्रतिनिधि सभामा छलफल भएको थियो। त्यस्तै बैठकमा बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2082 प्रस्तुत भएको छ। बैठकमा विधेयक प्रस्तुत गर्नुहुँदै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुजीले बाल बालिकाका लागि संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन गर्नका लागि ऐनमा समसामयिक परिमार्जन गर्न आवश्यक भएको बताउनुभयो। यस्तै बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार शाहले आर्थिक वर्ष 2081 समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबानबाट भएको क्षति र विपदबाट हुन सक्ने क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्च स्तरीय न्यायिक छानबिन नगरिएको भन्दै बैठक हिजो पनि प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्। प्रतिनिधि सभाको अर्को बैठक असार 29 गते आइतबार दिउँसो 1 बस्नेछ। उपल्लो मुस्ताङमा अकल्पनीय बाढ़ीले पुर्याएको क्षतिको अनुगमन गरी प्रारम्भिक क्षतिको अनुमान गरिएको छ। बाढ़ीले 3 पक्की पुलसहित गाउँपालिकाको शाखा सड़कमा कुल 7 पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिनुभयो। यसबाट 1.5 करोड़ भन्दा बढ़ी नोक्सान भएको अनुमान गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतका अनुसार मंगलबार साँझ लोमानथाङ 4 चुमजुङ स्थित छुआमा खोलाको बाढ़ीले आर्का भार्सा जोड्ने पक्की पुल सहित तीनवटा पक्की मोटरेबल पुल एक फलामे पुल र तीनवटा काठे पुलमा पूर्ण क्षति पुगेको छ। बाढ़ीले सड़क पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशु चौपायामा कुनै क्षति नपुगेको जनाइएको छ। गाउँपालिका भित्रको रिङ रोड सड़क र अन्य शाखा सड़क जोड्ने पक्की पुल र अस्थायी पुलमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। बाढ़ीले पुलहरूमा क्षति पुगेपछि रिङ रोड सड़कको सवारी आवागमन अवरूद्ध भएको छ। उपल्लो मुस्ताङको लोमानथाङ चार स्थित चुमजुङ गाउँ नजिकैको छुआमा खोलामा अकल्पनीय बाढ़ी हिमताल फुटेका कारण आएको हुन सक्ने आशंका गरिएको छ। पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा बाढ़ी आउँदाको समय त्यस क्षेत्रमा वर्षा नभएको जनाइएको छ। अविरल वर्षाका कारण मंगलबार राति आएको बाढ़ीले बागलुङको जैमिनी नगरपालिका नौ पैयु थनथापमा करिब 1,04,00,00,000 रूपियाँ बराबरको क्षति पुर्याएको छ। पैयु थनथाप नौ हुँदै बग्ने कालुङ खोलामा आएको बाढ़ीले कालुङ खोला जलविद्युत आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ। जलविद्युत आयोजना बगाउँदा झण्डै 2,00,00,000 रूपियाँ बराबरको क्षति भएको जैमिनी नगरपालिकाका उप प्रमुख हरिहर शर्माले बताउनुभयो। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका 122 घर परिवार अन्धकारमा बस्न बाध्य भएका छन्। बाढ़ीले सोही ठाउँमा मात्रै 35,00,000 रूपियाँ खर्चेर निर्माण गरिएको पुल बगाएको छ। केन्द्रीय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको छ। यस्तै त्यस ठाउँको खेतीयोग्य जमीन बगरमा परिणत भएको छ। वार्षिक 800 देखि 1,000 मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उप प्रमुख शर्माले बताउनुभयो। बाढ़ीका कारण 6 घर पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय कुलबहादुर थापा, टेक बहादुर थापा, खड्गबहादुर थापा, केयर सिंह थापा, पहल सिंह थापा र खेम बहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको बताइएको छ। बाढ़ीले ठेउलेका 5 घर जोखिममा परेका छन्। 2 गोठमा पूर्ण क्षति भएको छ। बाढ़ीले कुस्मी सेरा पयुथनथाप राङखानी हुँदै बरेङ जाने सड़क समेत अवरूद्ध भएको छ। त्यस ठाउँका 10 सिंचाई कुलोमा क्षति पुगेको छ। विभिन्न क्षति मूल्याङ्कन गर्दा करिब 1,04,00,00,000 बराबर क्षति भएको अनुमान गरिएको उप प्रमुख शर्माले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायण घाट बुटवलको दाउन्नेमा पहिरोले सड़क बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षाका कारण दाउन्ने नजिक बर्दघाट चार खुर्सानी खोलामा आएको पहिरोले सड़कको केही भाग बगाउँदा हिजोबाट राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका चार बाँस बोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ। मालिका गाउँपालिका तीन लुप्सी पारमा हिजो दिउँसो पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। लुप्सी पारका 35 वर्षीय गजेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने निजका छोरा अन्दाजी 13 वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसून शुरू भएसँगै पहाड़ी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलद्वारा हिजो जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह गरिएको हो। वर्षातको मौसम भएकाले अति आवश्यक नपरी हिड्डुल नगर्न, रातको समयमा जोखिम क्षेत्रमा मूल सड़क सहायक सड़क मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ। कञ्चनपुरको लालझाड़ी गाउँपालिकाका गाउँहरूमा पक्की सड़क संरचना निर्माण गरिएका छन्। पक्की सड़क बनेसँगै सवारी साधनहरू गाउँ गाउँसम्म पुगिरहेका छन् भने स्थानीयको जीवनशैली फेरिएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको लालझाडी गाउँपालिका जहाँ केही वर्ष अघि सम्मको प्रमुख गुनासो नै थियो हामी कहाँ बाटो छैन। 2074 सालमा स्थानीय तहको निर्वाचन हुँदा यो पालिकामा एक किलोमिटर पनि कालोपत्रे सड़कको नाम निशाना थिएन। अधिकांश सड़क माटो मात्रैका कच्चे थिए। केही स्थानमा मात्र नाम मात्रैको ग्राभेल। वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने ती बाटाहरू जनजीवनका बाधक थिए। तर समयक्रमसँगै सड़कका दृश्य फेरिएका छन्, नागरिकको जीवन शैली फेरिएको छ। लालझाडी गाउँपालिकाका स्थानीय वासिन्दाहरूको भनाई यस्तो छ।
यसो दुर्गम क्षेत्र ठाउँले ठाउँमा कसरी छोरी दिनेन, अब यो पिचन बसेर हल्का खुसी मन हो रहेछ।
पहिला यहाँ ढिलो ठुलो धुवा यहाँबाट घनगढ जानु पनि धेरै गाह्रो हुन्छ, अहिले यो पिच भएको हुनाले राम्रै फेरा छ।
पहिले त एकदम कच्ची रोड हिलो रहे, पहिले ग्राइबेल पड़ी, ग्राइबेल से कालो पत्र पड़ो, अब त भाव अच्छो भाव।
2074 का निर्वाचित जनप्रतिनिधिहरूको कार्यकालमा थुप्रै सड़कहरूमा ग्राभेल राखियो भने एकाध किलोमिटर मात्रै कालोपत्रे गरियो। तर लालझाडीका सड़कहरूको विस्तृत परियोजना प्रतिवेदन भने तयार गरियो। निवर्तमान वडाध्यक्ष हेमराज राणा,
हामीले डिप्लाई गरायौं, यसको एक किसिमले नक्सा माग गर्यौं, हाम्रो राम्रो कामलाई उहाँले निरन्तर दिँदै झनै राम्रो गर्नु भएको छ।
2079 सालमा निर्वाचित नेतृत्वले विगतमा तयार पारिएको डीपीआरलाई आधार मानेर सड़क स्तरोन्नतिको काम अघि बढ़ायो। हालसम्म लालझाडीमा 25 किलोमिटर सड़क कालोपत्रे भइसकेको छ भने साना ठूला गरी 100 किलोमिटर जति सड़कहरू ग्राभेल तथा पक्की निर्माण गरिएका छन्। लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा,
धेरै बाटोहरू स्तरोन्नति गर्दै आइरहेका छौ। यहाँ नदीले गर्दाखेरि प्रत्येक वर्ष बाढ़ी र डुबान कटानले गर्दाखेरि पनि हाम्रा निर्माणका बाटोहरू पनि ओझेलमा परेका छन्। कच्ची सड़कलाई स्तरोन्नत गर्नको लागि 5-10 किलोमिटरसम्म योजना बनाएका थियौं। वाडाभित्र रहेका कुना कप्चामा रहेका बाटोलाई कम्तीमा ग्राभेल गरेर पानी पिचसम्म हामी बनाइरहेका छौं।
सड़क सञ्जाल विस्तार सबै वडामा पुगेको छ, जसले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। अझै गाउँपालिकाले दीर्घकालीन सड़क मर्मत, कृषि सड़क विस्तार र भित्री सड़कहरूलाई समेत प्राथमिकतामा राखेको छ। गाउँपालिकाका सड़कहरू अब हिँड्नका लागि मात्र होइन, विकासको गतिलाई तीव्रता दिन र समाजमा सकारात्मक परिवर्तन ल्याउन बनिरहेका छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री दीक्षा वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी गुरू पूर्णिमा पर्व मनाइँदैछ। गुको अर्थ अन्धकार र रूको अर्थ प्रकाश भनेर बुझिन्छ। ज्ञान रूपी प्रकाशले अज्ञान रूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरू भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा 18 पुराण र 18 उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो। उहाँले अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीड़ा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ। पाँचौं वेद समेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओली समक्ष विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आयोजित कार्यक्रममा कुलपति ओली समक्ष उपकुलपति प्राध्यापक डाक्टर अरियालले शपथ लिनुभएको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ। कृषिजन्य वस्तुको अधिकतम उत्पादन गरी आत्मनिर्भरसँगै निर्यात गर्ने लक्ष्यका साथ गाउँपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
पौवादुङमा गाउँपालिकाले किसानको मागको आधारमा 42 मिनी टिलर र 26 च्याप कटर मेसिन वितरण गरेको छ। किसानलाई आधुनिक खेती प्रणालीसँग जोड्दै यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार सामग्री वितरण गरेको हो। अनुदानमा कृषि सामग्री वितरणले खनजोत गर्न छिटो हुने हुनाले कृषिमा लाग्न प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ। स्थानीय किसान दिलीप तामाङ र राजकुमार दर्जी,
पालिका सरकारले अहिले जुन कार्यक्रमहरू राखिराख्नु भएको छ, उन्नत जातको गाईहरू वितरण गर्ने, मिनी टिलरहरू पटक पटक कृषकहरूलाई दिइराख्ने, कार्यक्रमले गर्दाखेरि कृषिलाई उन्नतितिर धकेलिरहेको
छ। सात हल गोरु खोज्दाखेरि हाम्रो 6-7 हजार खर्च हुन्छ भने अहिले हामी 1,000-1,500 छ सात हलको मेले यसलाई काम गर्न सक्छौँ। स्थानीय सरकार हुनु नै हाम्रो लागि भाग्यशाली अनुभव गरिएको छ।
कृषिजन्य वस्तुको अधिकतम उत्पादन गरेर आत्मनिर्भरसँगै निर्यात गर्ने लक्ष्यका साथ गाउँपालिकाले कृषिमा लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो।
आधुनिक ढंगले अब कृषिमा चाहिँ यान्त्रीकरण गरिनुपर्छ भनेर बाँझो जमिनहरू खेतको बारीको जोखन गर्नको निमित्त यो मेसिनीकरण गर्नुपर्छ भन्ने हिसाबको साथ हामीले यो कार्यक्रम सञ्चालन गरेका छौँ र यो कार्यक्रमबाट धेरै कृषकहरूले लाभ पाइरहनु भएको छ। अझै यी कृषकहरूलाई स्थायी रूपमा कृषि व्यवसाय गर्नको निमित्त उत्प्रेरित गर्नको निमित्त यो कार्यक्रम ल्याएका छौँ।
कृषकलाई आत्मनिर्भरसँगै रोजगारीमा जोड्ने योजनाका साथ गाउँपालिकाले कृषिमा लगानी गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो।
नवजातको गाई वितरण महिला लक्षित कार्यक्रम अन्तर्गत कसरी हुन्छ, महिलाहरूलाई उद्यमी बनाउने, महिलाहरूलाई अगाडि बढाउने र महिलाहरूलाई नै सक्रिय गराउनको लागि यो कृषि सम्बन्धी कार्यक्रम लिएर आएका छौँ।
गाउँपालिकाले किसानहरूको लागत साझेदारीमा रु 28 लाख बराबरको कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो।
गाउँपालिकाको कृषि यान्त्रीकरण अन्तर्गत र मेटपा अन्तर्गतको चाहिँ लघु उद्यमबाट चाहिँ हामी च्याप कटर चाहिँ 75% अनुदान र मिनी टिलर चाहिँ 50% अनुदानमा दिएका छौँ। हामीले यो ठेगा गर्दाखेरि हामीलाई मिनी टिलर 45 हजार परेको थियो, त्यो अनुसार चाहिँ किसानलाई त्यसको 22,500 प्राप्त गर्नुभएको छ।
गाउँपालिकाले कृषि क्षेत्रमा गरेको काम उदाहरणीय रहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। गाजामा युद्धविराम स्थापित गर्न चलिरहेको वार्ताको क्रममा प्यालेस्टाइनी विद्रोही समूह हमासले 10 जना इजरायली बन्धकहरू छोड्न सहमति जनाएको छ, तर इजरायलको कठोर नीतिका कारण वार्तालाई अघि बढ़ाउन कठिन रहेको हमासका अधिकारीहरूले बताएका छन्। हमासका प्रवक्ता ताहेर अल नुनुले कतार र अमेरिकाले नेतृत्व गरेको वार्तामा धेरै विवादित मुद्दा रहेको बताउनुभयो। इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने र स्थायी युद्ध विराम सुनिश्चित हुनुपर्ने आफूहरूको अडान रहेको उहाँले बताउनुभयो। गाजामा हिजो मात्रै इजरायली सेनाको आक्रमणमा परि कम्तीमा 74 जनाको मृत्यु भएको छ। युद्धकै बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम सम्भावनाको आशा पुनः व्यक्त गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कर्जा असुली न्यायाधिकरण कार्यालयको बुधबार काठमाण्डुमा उद्घाटन गर्नुहुँदै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या यथाशीघ्र समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सहकारी तथा गरीबी निवारण मन्त्री अधिकारीले भन्नुभयो, केही सहकारी संस्थाका कारण यस क्षेत्रमा केही समस्या देखिए पनि समग्र सहकारी क्षेत्रलाई बदनाम गर्ने काम कसैले गर्नुहुँदैन। यस्ता भाषीले सहकारी क्षेत्रमा उदासीनता र निराशा देखिएको उल्लेख गर्नुहुँदै मन्त्री अधिकारीले सहकारी र समन्वय मार्फत समग्र सहकारी क्षेत्रको सुधार गर्दै जानुपर्ने बताउनुभयो। कार्यक्रममा सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्माले कर्जा असुली न्यायाधिकरणले सहकारी क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। धानको रोपाई मध्य अवस्थामा पुग्न लागेको समयमा पनि कतिपय स्थानमा मलखादको आपूर्ति हुन नसकी कृषकहरूले मलखाद पाएका छैनन्। सरकारले उपलब्ध गराउने कोटाको मल पर्याप्त नहुने भएकाले वर्षेनी मलखादको समस्या भोग्दै आउनु परेको कृषकहरूले बताउने गरेका छन्। रासायनिक मल समयमा पर्याप्त मात्रामा उपलब्ध नहुने हुँदा कतिपय ठाउँका कृषकले भने प्रांगारिक मलको उत्पादनमा समेत जोड़ दिई त्यसको प्रयोग पनि गरिरहेका छन्। स्थानीय स्तरमा प्रांगारिक मलको उत्पादनमा 3 तहकै सरकारले जोड़ दिने हो भने यसले नेपालमा मलको आपूर्तिमा केही भए पनि सहजता प्रदान गर्ने कृषि विज्ञ मकबूल अलीले बताउनुभयो। यसतर्फ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले पनि सहयोग गर्दै आएका छन्। माग अनुसार आँपको आपूर्ति नहुँदा स्थानीय बजारहरूमा आँपको मूल्य बढ़ेको छ। 85-90 रूपियाँ प्रति किलोमा कारोबार भइरहेका विभिन्न जातिका आँपको थोक मूल्य नै अहिले 100 रूपियाँ भन्दा माथि पुगेको फलफूल व्यवसायीहरूले बताएका छन्। बुधबार फेरि शेयर बजारले 2700 अङ्क पार गरेको छ। शेयर बजार मापक नेप्से परिसूचक बुधबार 22.04 अङ्कले बढ़ेर 2705 बिन्दुमा पुगेको हो। यससँगै शेयर बजारको पूँजीकरण रकम 45.8 अर्ब रूपियाँ पुगेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको विकासका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको र आगामी दिनमा नेपालले थप सफलता हासिल गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ। बुधबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले खेलको विकासका लागि उच्च ध्यान दिएको जानकारी गराउँदै देशको परिचय र प्रतिष्ठालाई माथि उठाउन योगदान दिने खेलाड़ी प्रशिक्षक लगायतलाई धन्यवाद र बधाई दिनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि करिब दोब्बर बजेट विनियोजन गरेको र किर्तिपुर क्रिकेट मैदान निर्माण सम्पन्न हुन लागेकाले खेल क्षेत्र उत्साहित भएको बताउनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले उसु भलिबल क्रिकेट र कबड्डीका पदक विजेता टोलीलाई सम्मान गर्नुभयो। कार्यक्रममा गत वर्षको कार्तिक महिनामा जापानमा उसु ताइकी महासंघको आयोजनामा सम्पन्न तेस्रो थाउरो विश्वकपमा काँस्य पदक विजेता विजय सिन्जालीलाई 65 लाख रूपियाँ सहित सम्मान गरियो। त्यस्तै फागुनमा इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनशीपमा काँस्य पदक जित्न सफल टोलीलाई प्रति खेलाड़ी 1,50,000 रूपियाँ सहित सम्मानित गरियो। गत वर्षको असोज महिनामा श्रीलंका भलिबल संघको आयोजनामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन काबा यू 20 पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोलीले रजत पदक हासिल गरेको थियो। अर्जुन नेपालीको कप्तानीमा रहेको टोली प्रति खेलाड़ी 3 लाख रूपियाँले सम्मानित भए। बालोटार स्थित प्रधानमन्त्री निवासमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा युवा भलिबल टोली पनि सम्मानित भए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाण्डौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डौ उपत्यकामा सूर्योदय अघि बिहान 5:16 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाढ़ीमा परि मृत्यु भएकाको परिवारलाई सरकारले 2 लाखका दरले राहत उपलब्ध गराउने। हिमताल फुटेर लेन्दे र केरूङ खोलामा अचानक बाढ़ी आएको प्रारम्भिक अनुमान। देशका विभिन्न भागमा बाढ़ी पहिरो डुबानबाट भएको क्षति र विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। संवैधानिक परिषद सम्बन्धी विधेयक संघीय संसदका दुवै सदनबाट पारित। आज गुरू पूर्णिमा पर्व, शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै आजै व्यास जयन्ती पनि। र गाजामा युद्ध विराम गर्न अमेरिका र कतारको पहलमा वार्ता जारी, 10 जना इजरायली बन्धक छोड्न हमास सहमत। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।